यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। यातायात व्यवसायको मागका विषयमा सरकार र यातायात व्यवसायी बीच वार्ता जारी। अनावश्यक विषय उठाएर प्रतिपक्षीले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको। प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। भोलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने प्रधानमन्त्रीको भनाई। गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने नेकपा माओवादी केन्द्र संसदीय दलको निर्णय। विद्युत वितरण प्रणाली र सिंचाई सेवा सुधारका लागि विश्व ब्यांकले नेपाललाई 35 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण सहयोग उपलब्ध गराउने। र युक्रेनको एक सैन्य तालिम केन्द्रमा भएको रूसी मिसाइल आक्रमणमा परि कम्तीमा 12 युक्रेनीको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकार र यातायात व्यवसायी बीच वार्ता जारी रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायी बीच वार्ता शुरू भएको गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। यसअघि आजै गृहमन्त्री रमेश लेखक सहित बसेको बैठकले सहसचिव पन्थको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङ सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका थिए। सार्वजनिक यातायात नचल्दा आज बिहानदेखि जनजीवन प्रभावित भएको छ। यसैबीच आज यातायात बन्द गराउँदै हिँड्ने 15 बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरूलाई नियन्त्रणमा लिइएको बताउनुभयो। उपत्यकामा प्रहरीले 2 बस सञ्चालन गरी निशुल्क बस सेवा प्रदान गरेको प्रवक्ता थापाले बताउनुभयो। संसदको अवरोध खुलाउन बसेको 3 दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संसद खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक बिना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। 3 दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन संसद खोल्न आग्रह गरेको र त्यसमा माओवादी असहमत रहेको बताउनुभयो। शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद अवरूद्ध गरेर जानु हुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ़ने बताएको जानकारी दिनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताउनु भएको छ। नेकपा एमाले संसदीय दलको आज बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भोलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले सड़कमा कुनै समूहले केही माग लिएर बस्दा पनि दौड़ेर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने जस्ता कामले लोकतन्त्र बलियो नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले खास परिस्थितिबाट देश अगाडि बढ़िरहेको गम्भीर मोड़मा सरकारको बजेट प्रस्तुत भएकाले त्यसका पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले शासन गर्न पाउनुपर्छ भन्नु मानसिक दरिद्रता भएको स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध कायमै राख्ने निर्णय गरेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो। उपमहासचिव पुनले भिजिट भिसा प्रकरणमा सेटिङको विषयमा को संलग्न छैन भन्ने कुरा छानबिनले देखाउने भन्दै छानबिन निर्माणका लागि गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नुपर्ने दलको निष्कर्ष रहेको स्पष्ट पार्नुभयो। उहाँले अहिलेको अवस्थामा गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हट्ने अवस्था नरहेको भन्दै भोलि संसद बस्नु अघि प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेर थप अगाडि बढ़ने पनि बताउनुभयो। पूर्व राजा वीरेन्द्र शाह लगायत परिवारका सम्पूर्ण सदस्यको नारायणहिटी राजदरबारमा हत्या भएको 24 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रमका क्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराज कुमार निराजन, अधिराज कुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, शारदा, जयन्ती र कुमार खड्ग विक्रम शाहको हत्या भएको थियो। अर्धमूर्छित अवस्थामा रहेका तत्कालीन युवराज दिपेन्द्रलाई जेठ 20 गते राजा घोषणा गरिएकोमा जेठ 22 गते उहाँको पनि निधन भएको थियो। गृहमन्त्री रमेश लेखकले मनसून जन्य विपदको पूर्व सूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालले गरेको विपद पूर्व तयारी बारे आज जानकारी लिँदै उहाँले मनसून शुरू नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र एनईओसीको एउटा शाखा राख्न समेत आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढ़ी मनसून हुने अनुमान गरिएकाले सोही अनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड़ दिनुभयो। बढ़ी जोखिम देखिएका ठाउँमा राति गाड़ी चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाई थियो। छलफलमा सशस्त्र प्रहरीले विपदको पूर्व तयारी बारे विस्तृत जानकारी दिइएको थियो। विद्युतीय माध्यमबाट साथै प्रदेशका सशस्त्र प्रहरीका वाहिनीपतिहरूले समेत आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी दिनुभएको थियो। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक सम्पदा, ऐतिहासिक र धार्मिक स्थलहरू पर्याप्त भए पनि दीर्घकालीन योजनाको अभावमा पर्यटनका दृष्टिले पछाडि परेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको यो रिपोर्ट।
कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमकै प्रमुख पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। जैविक विविधताको खानीका रूपमा चिनिने यो निकुञ्ज हरियाली, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिएको छ। तर सन् 2023-24 यहाँ आगन्तुकको संख्या 5,000 भन्दा कम रह्यो। विदेशी पर्यटक त वार्षिक 100 हाराहारीमा मात्र छन्। पूर्वाधारको अभाव, प्रचार प्रसारको कमी र प्रशासनिक निष्क्रियताले शुक्लाफाटा अझै ओझेलमा छ। राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरी:
मुख्य कुरो त निकुञ्जले पर्यटकलाई बढी फोकस गर्दैन, बायोडाइभर्सिटी कन्जर्भेसनलाई गर्छ। त्यसको बाई प्रोडक्ट रूपमा टुरिज्म हेर्ने हो र हामीले इको टुरिज्मलाई प्रमोसन गर्छ। खास जसले नेचर बुझेछ ती मान्छेहरू हेर्न आउने चाहिँ त्यो हो र हेर्न आउँछ।
शुक्लाफाटा मात्र होइन, सुदूरपश्चिमका धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलहरूको प्रवर्धन आवश्यक छ। पर्यटन मार्फत आर्थिक विकास सम्भव छ भने निजी क्षेत्रको लगानी पनि अपरिहार्य छ। त्यसका लागि अनुकूल वातावरण बनाउन सरकार केन्द्रित रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बताउनुहुन्छ।
केही वर्षदेखि सुदूरपश्चिममा एउटा नयाँ जागरण नै आएको छ पर्यटन क्षेत्रको विकासका लागि। जनस्तरबाट, निजी क्षेत्रबाट, स्थानीय तह लगायत सरकारका विभिन्न तहहरूबाट एउटा जागरण आएको देखिन्छ। पर्यटन क्षेत्रका विभिन्न सम्भावनाहरू पूर्वबाट विस्तारै पश्चिमतिर आउँदैछन् र सरकारका तहबाट पर्यटन क्षेत्र चाहिँ विकसित हुने दिशामा जान्छ भनेर एउटा सकारात्मक सन्देश दिने गरी संस्कृति, प्रकृति र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी ती विषयलाई प्रतिबिम्बित गर्छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटाका अध्यक्ष कुमारमणि थपलिया पनि सुदूरपश्चिमका पर्यटकीय सम्भावनामा आशावादी देखिनुहुन्छ।
सुदूरपश्चिम अनडिस्कभर ठाउँ हो, सम्भावना धेरै बोकेको तर विकास हुन नसकेको अवस्था छ। यही बुझेर नाटाले चाहिँ विभिन्न समयमा ट्रेनिङहरू, यहाँको स्किल डेभलपमेन्टमा काम गरिरहेको छौँ। नेपाल सरकारसँग पूर्वाधारको लागि लगानी गर्नु एडभोकेसी गरिरहेको छ र नीति निर्माणमा पनि अगाडि काम गरिरहेको छौँ।
सुदूरपश्चिममा पर्यटन विकासका सम्भावना प्रचुर छन्। अब आवश्यक छ तिनलाई व्यवहारमा उतार्ने राजनीतिक इच्छा शक्ति, सहकार्य र दीर्घकालीन योजना। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी विरूद्ध 1,08,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार हाल प्रदेशसभा सदस्य समेत रहनुभएका सोडारीले सार्वजनिक पद धारण गरेको मिति 2074 साल माघ 7 गतेदेखि 2079 फागुन 10 गतेसम्मको जाँच अवधिमा कुल आयभन्दा कुल व्यय अधिक हुन गएको र सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकोले मुद्दा दायर गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैर आवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा उरूग्वे, डेनमार्क, जिम्बाब्वे, जोर्डन र केन्याका नवनियुक्त राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। ओहदाको प्रमाणपत्र पेश गर्नेमा केन्याका मुनियरी पिटर, जोर्डनका युसुफ अब्देल घानी, जिम्बाब्वेका स्टेला कोमो वागन, डेनमार्कका रस्मस एविल्डगार्ड र उरुग्वेका अल्बर्टो ए गुआनी हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ। आदिवासी जनजाति उत्थान प्रतिष्ठान संचालक परिषदको आज सिंहदरबारमा भएको 25 बैठकमा परिषद अध्यक्ष प्रधानमन्त्री ओलीले पछाडि परेका जातिको उत्थान र क्षमता वृद्धि गरी राष्ट्रिय समृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरूले आफ्नो पहिचान खोजेर त्यसलाई महत्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान भएको पनि उहाँले बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीनको 10 दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएको छ। स्वदेश फर्केपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पूर्व राष्ट्रपति भण्डारीले आफ्नो चीन भ्रमण फलदायी भएको बताउनुभयो। भ्रमण दलमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पूर्व राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल चीन सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चीन भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटघाटले दुई देशको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपाल चीन बीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्व सहमतिको कार्यान्वयनमा जोड़ दिएको बताउनुभयो। जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका साझा मुद्दामा एकजुट भएर अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत हुने उद्देश्यले आगामी साउन 2 र 3 गते नेपालमा हिन्दकुश हिमालयन सम्मेलन आयोजना गरिने भएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकले हिन्दकुश हिमालय क्षेत्रभित्रका 8 राष्ट्रका सांसदहरूको सहभागिता रहने गरी सम्मेलन आयोजना गर्ने प्रस्ताव पारित गरेको हो। इसिमोट संघको सहकार्यमा आयोजना गरिने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने समितिका सभापति कुसुम देवी थापाले जानकारी दिनुभयो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित देउडा गीत पछिल्लो समय विभिन्न जनचेतना र विकास निर्माणलाई समेत जोडेर गाउन थालिएको छ। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
अनेकतामा एकता झल्किने सुदूर र कर्णालीमा गाइने देउडा गीतहरूको भाका, लय र शब्दहरूमा समेत नयाँपन देखिन थालेको छ। अँध्यारो गाईगोठमा वा एकान्त जंगलमा गाइने देउडा गीत अहिले हरेक सार्वजनिक कार्यक्रमहरूमा मानिस जम्मा गर्ने माध्यम बनेको छ। पछिल्लो समय देउडाहरूमा पनि माया र प्रेमका गीतहरू मात्र नभई विकास र समृद्धिका कुराहरू, भ्रष्टाचार, व्यथिति लगायतका कुराहरू देउडाका माध्यमबाट झल्किने गरेका छन्। लोक संस्कृति र लोक साहित्यको उर्वर क्षेत्र मानिने कर्णालीमा मनाइने विभिन्न चाडपर्वदेखि जुनसुकै ठूल्ठूला आमसभाहरूमा जम्मा गर्ने ठूलो माध्यम बनेको छ। हुन त देउडा गीत कुनै चाडपर्व, उत्सव वा कार्य सम्पन्न गर्दा मात्र नभई वन जंगल, भीरपाखामा कोइलीको झैं बिरही स्वर र भाकामा गाइने देउडा गीत सर्वाधिक लोकप्रिय विधाका रूपमा मानिन्छ। पछिल्लो समय गीतबाटै विकासको माग गर्न थालिएको छ। विकासको माग मात्र नभई जनचेतना सँगै महिलाका दुःख र वेदनाहरू कसैले सुन्ने नगरेको तर्क पनि देउडा गीतबाटै दिन थालिएको छ। गाउँमा सड़क पुगेपछि गाड़ी पुग्यो, तर नेता भने शहर पसेपछि गरीबको पीड़ा कसैले बुझ्दैनन्। सामूहिक देउडा खेलले मनोरञ्जन मात्र नदी शासन व्यवस्था वर्तमान अवस्थाको चित्रण पनि देउडा गीत मार्फत व्यक्त गरिन्छ। सबै समुदायका मानिस यसभित्र अटाउने भएकाले देउडा गीत, देउडा खेल र देउडा संस्कृति समावेशी संस्कृतिको नमूना हो। यो नियमलाई नबिगारेर भविष्यमा देउडा गीत संगीतलाई जीवित राख्न सके यसको भविष्य उज्जवल देखिन्छ। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
धनगढ़ी उपमहानगरपालिकाले विषादी प्रयोग भएको 2267 किलो आँप नष्ट गरेको छ। उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको हिजो गरिएको संयुक्त अनुगमनमा नगरपालिकाका तीनवटा हाट बजारबाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिनुभयो। थोक बजार तथा मण्डी भिन्डी, काँक्रो, टमाटर, करेला, केरा, अंगुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढ़ी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो। परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूल मध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताउनुभयो। मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण शुरू गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका, संरक्षण कार्यालय एक्यापद्वारा संयुक्त रूपमा त्यहाँका तीन पालिकामा हिम चितुवा र आहारा प्रजातिको सर्वेक्षण शुरू गरेका हुन्। एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले थासाङ, घरपछोङ र वारागुङ मुक्ति क्षेत्रको उच्च लेख, खर्क, पाटन र जंगल लगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभरल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको बताउनुभयो। यसका लागि 32 क्यामेरा व्यवस्थापन गरिएको छ। समुद्री सतहको 3,000 मिटर उचाइदेखि 4,600 मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित वासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको एक सैन्य तालिम केन्द्रमा मिसाइल आक्रमण गर्दा कम्तीमा 12 युक्रेनी सैनिकको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। किएभले आक्रमण कुन स्थानमा भएको हो भन्ने खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको स्पष्ट पारेको छ। हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको माग गरिरहेका छन्। गत महिना सीमा नजिकै तालिम लिइरहेका 6 युक्रेनी सेनाको रूसी आक्रमणमा परि मृत्यु भएको थियो, जसलाई युक्रेनले अपराधको संज्ञा दिएको छ। यसैबीच रूसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा रहेको अर्को गाउँ आफ्नो नियन्त्रणमा आएको दावी गरेको छ। उक्त क्षेत्रमा मस्कोले नयाँ आक्रमण गर्न सक्ने भन्दै कियवले चिन्ता व्यक्त गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार रूसले हालका हप्ताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरिसकेको र सीमा पारी 50,000 भन्दा बढ़ी सैनिकहरू परिचालन गरिसकेको जनाएको छ। अस्ट्रेलियामा यस वर्षको 5 महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको अधिकारीहरूले जनाएका छन्। सरकारी विवरण अनुसार बाढ़ी, डडेलो, आँधी र चक्रवातले अस्ट्रेलियाको अर्थतन्त्रमा करिब 2,20,00,000,000 अस्ट्रेलियाली डलर बराबरको असर पारेको छ। पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा धेरै ठूलो बाढ़ी गएको थियो। मार्च महिनामा आएको चक्रवात अल्फ्रेड पछिल्ला 50 वर्षमा पहिलो पटक दक्षिण पूर्वी क्वीन्सल्याण्डमा गएको थियो। देशका अन्य घरमा पनि कड़ा हावाहुरी, चक्रवात र डडेलोका घटनाहरू भएका छन्। अस्ट्रेलियाली तथ्याङ्क अनुसार नयाँ वर्षको पहिलो 3 महिनामा देशभर मानिसहरूले गर्ने खर्च खासै परिवर्तन भएको थिएन, तर क्वीन्सल्याण्डमा भने 0.2% घटेको थियो। सरकारले महँगी, बेरोजगारी र राष्ट्रिय ऋण घटाउने प्रयासमा भएको सफलताका कारण अहिले विपदबाट पीड़ित समुदायलाई सहयोग गर्न सक्षम रहेको जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कुल प्रवाहित कर्जाको ठूलो अंश सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा बाफिया विधेयकको छलफलका क्रममा गवर्नर पौडेलले कर्जा विस्तार केन्द्रीकृत हुँदै जाँदा त्यस्तो समस्या देखिएको बताउनु भएको हो। उहाँले हाल 0.1% ऋणीले मात्र 3.9% कर्जा प्रयोग गरेको देखिएको उल्लेख गर्नुभयो। छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले डिजिटल ब्याङ्किङलाई विद्यमान बाफिया एनले नसमेटेको कारण अहिलेको संशोधन आवश्यक भएको बताउनुभयो। हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट 55 खर्ब बराबरको कर्जा प्रवाह भएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो। समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्राको प्रयोग तथा डिजिटल बैंकिङलाई कानूनी मान्यता दिने, बैंक संचालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयर धनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहित गर्ने लगायतका विषयहरू समावेश गरिएको छ। विश्व बैंकले नेपालका दुईवटा ठूला परियोजना निर्माणका लागि 35 अर्ब भन्दा बढ़ी ऋण लगानी गर्ने प्रस्ताव स्वीकृति गरेको छ। विश्व बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे 29 बसेको विश्व बैंक निर्देशक समितिको बैठकले ऋण स्वीकृति गरेको जनाएको छ। नेपालले प्राप्त गर्ने ऋण मध्ये विद्युत आपूर्ति प्रणाली सुधार परियोजनाका लागि 12 करोड़ अमेरिकी डलर बराबर खर्च हुनेछ। त्यसै गरी रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको निर्माण कार्य अघि बढ़ाउन 13 करोड़ 70 लाख अमेरिकी डलर बराबर ऋण स्वीकृति भएको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष 2082-83 लागि वित्तीय हस्तान्तरण मार्फत प्रदेशहरूलाई 97 अर्ब 65 करोड़ 4 लाख बजेट विनियोजन गरेको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशलाई 16 अर्ब 4 करोड़ 7 लाख, कोशी प्रदेशलाई 14 अर्ब 50 करोड़ 33 लाख, सुदूरपश्चिम प्रदेशलाई 14 अर्ब 20 करोड़ 72 लाख र लुम्बिनी प्रदेशलाई 14 अर्ब 1 करोड़ 99 लाख बजेट छुट्याइएको छ। त्यस्तै बागमती प्रदेशले 13 अर्ब 81 करोड़ 93 लाख बजेट पाउँदा मध्य प्रदेशले 12 अर्ब 73 करोड़ 64 लाख र गण्डकी प्रदेशले 12 अर्ब 23 करोड़ 66 लाख बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्षका लागि स्थानीय तहतर्फ 3 खर्ब 20 अर्ब 26 करोड़ 46 लाख बजेट छुट्याइएको छ। बजेटपछि खुलेको सोमबारको शेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ। सोमबार निफ्टी परिसूचक 1.60 अङ्कले बढेर 2694.66 बिन्दुमा कायम भएको छ। यस दिन 314 कम्पनीहरूका 2,20,31,000 किता शेयरहरू 9 अर्ब 22 करोड़ 63 लाख 22,000 रुपियाँमा किनबेच भएका छन्। शेयर बजारमा यस दिन ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र पियर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
अब खेल समाचार। नेपालकी कराते स्टार एरिका गुरूङले विश्व कराते प्रिमियर लीगमा ऐतिहासिक काँस्य पदक जितेकी छिन्। मोरक्को रावतमा सम्पन्न महिला 68 केजीमाथि तौल समूह एरिकाले फ्रान्सकी पीए क्लेमेन्सलाई 6-2 हराउँदै कराते प्रिमियर लीगको इतिहासमै नेपाललाई पहिलो पदक काँस्य हासिल गरिन्। विश्व कराँतेकै कठिन मानिने यस स्पर्धामा 50औं वरियताकी एरिकाले 20औं वरियताकी पीएलाई हराउँदै नयाँ इतिहास रचेकी हुन्। विश्व कराँते महासंघले 32 खेलाड़ीलाई मात्र प्रिमियर लीगमा सहभागी गराउँदै आएको छ। एरिका दुर्लभ प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाड़ी र नेपाललाई रजत पदक दिलाउने पहिलो कराँते खेलाड़ी बनेकी छिन्। हङकङ र लाओस विरूद्ध खेलमा सहभागी हुने नेपाली पुरूष फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार खेलाड़ीको विदाई गरेको हो। नेपालले जून 5 तारीक हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपालले जून 10 तारीक लाओससँग एएफसी एसियन कप छनौट खेल्नेछ। नेपालले हङकङसँगको खेललाई लाओससँग खेल्ने रणनीतिक तयारीको रूपमा लिएको छ। दुवै खेलका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रोसले यसअघि नै किरण कुमार चेमजोङको कप्तानीमा 23 सदस्यीय खेलाड़ी टोलीको घोषणा गरिसकेका छन्। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरूमा र बाँकी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर, काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वर्षा फाटफूट, पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 3.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफूट, र दिपालको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस र वर्षा 1.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। यातायात व्यवसायीको मागका विषयमा सरकार र यातायात व्यवसायी बीच वार्ता जारी। अनावश्यक विषय उठाएर प्रतिपक्षीले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। भोलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने प्रधानमन्त्रीको भनाई। गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायम राख्ने नेकपा माओवादी केन्द्र संसदीय दलको निर्णय। विद्युत वितरण प्रणाली र सिंचाई सेवा सुधारका लागि विश्व ब्याङ्कले नेपाललाई 35 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण सहयोग उपलब्ध गराउने र युक्रेनको एक सैन्य तालिम केन्द्रमा भएको रूसी मिसाइल आक्रमणमा परि कम्तीमा 12 युक्रेनीको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।